अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगंजमा उत्पादन गरेको पश्चिम डायरीमा सृजना बुढाथोकी र सावित्री गिरीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
सरकारद्वारा आगामी आर्थिक वर्ष 2075-76 को बजेट प्रस्तुत। नेपालगंज विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा स्तर उन्नति गरिने।
प्रदेश सातका मन्त्रीको सम्पत्ति सार्वजनिक। सम्पत्ति श्रीमती र परिवारका नाममा कर्णाली प्रदेश सरकारले खारेज भएका कार्यालयबाट बजेट खर्च गर्ने।
शैक्षिक गुणस्तर सुधार गर्न सल्यानमा सरकारवालाहरूको साझा प्रतिबद्धता। दाङको शान्तिनगरमा फैलिएको झाडा पखालाका बिरामीमा डेङ्गुको लक्षण।
र नेपालगंजमा हुने 8 राष्ट्रिय खेलकुदका लागि जनसहभागिता जुटाउन पहल सुरु। बर्दियाको बाँसगढीमा सम्पन्न दमौली महिला कपको उपाधि सुर्खेतलाई।
नयाँ सुट जुत्ता ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज पोखरा लाइन सुन्धारा काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा सरकारद्वारा बजेट प्रस्तुत। नेपालगंज विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा स्तर उन्नति गरिने खबर लिएका छौं। सरकारले आर्थिक वर्ष 2075-76 लागि नीति र कार्यक्रमहरू कार्यान्वयन गर्न कुल 13,15,16,17,00,00 रूपियाँ बजेट विनियोजन गरेको छ। संघीय संसदको हिजोको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतेउडाले कुल विनियोजनमध्ये चालुतर्फ ₹8,45,44,75,00,00 अर्थात 64.3% र पुँजीगत तर्फ ₹3,13,99,82,00,00,00 अर्थात 23.9% र वित्तीय व्यवस्थापन तर्फ ₹1,55,71,60,00,00,00 अर्थात 11.8% रहेको जानकारी दिनुभएको छ। सरकारले हिजो संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष 2075-76 को बजेटले प्रदेश नम्बर 5 क्षेत्रमा महत्वपूर्ण आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। सरकारका तर्फबाट संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतेउटाले प्रस्तुत गर्नुभएको बजेटमा विश्वका बौद्ध मार्गको आस्थाको धरोहर बुद्ध स्थल जन्मस्थल लुम्बिनीको विकासका लागि 4 दशक अघि जापानी प्रोफेसर केन्जो ट्याङ्गोले तयार गरेको लुम्बिनी गुरु योजनालाई पूर्णता दिने घोषणा गरिएको छ। यस्तै प्रदेश नम्बर 5 महत्वपूर्ण योजनाको रूपमा कालीगण्डकी तिनाउ डाइभर्सन, प्युठान र अर्घाखाँचीको सीमा भएर बग्ने राप्ती नदी, नौमुरे जलविद्युत परियोजना, सिक्टा सिँचाई परियोजना जस्ता महत्वपूर्ण आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। प्रदेश नम्बर 5 लागि संघीय सरकारले करिब ₹9,67,00,00,00 सशस्त्र विभिन्न शीर्षक किटान गरेर तथा वित्तीय सामान्यकरण शीर्षकमा करिब ₹6,87,00,00,00 विनियोजन गरेको अवस्था छ। नेपालगञ्जबाट छिमेकी मुलुकहरूमा उडान सम्भव हुने भएको छ। संघीय सरकारको आर्थिक वर्ष 2075-76 को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतेउडाले नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा स्तर उन्नति गरिने बताउनु भएको हो। अर्थमन्त्री खतेउडाले नेपालगञ्जसँगै विराटनगर, जनकपुर र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा स्तर उन्नति गरिने बजेट भाषणका क्रममा बताउनु भएको छ। नेपालगञ्ज विमानस्थल क्षेत्रीय स्तर वृद्धिसँगै छिमेकी मुलुकहरूमा उडान सुरु गरिने बजेट वक्तव्यमा उल्लेख छ। भरत केसीले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
प्रदेश सातका मुख्यमन्त्री र मन्त्रीहरूले सार्वजनिक विवरण सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मुख्यमन्त्री र तीनजना मन्त्रीहरूसँग आफ्नो नाममा घर र जग्गा छैन, मन्त्रीका घर जग्गा श्रीमती र परिवारका सदस्यका नाममा धेरै देखिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहको नाममा पनि घर जग्गा छैन, उहाँकी श्रीमती लक्ष्मी भट्ट र दाई डम्बर बहादुर शाहका नाममा बाजुरा काठमाडौँ र धनगढीमा घर जग्गा। यस्तै सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीको नाममा पनि घर र जग्गा छैन, उहाँकी श्रीमती गीता सोडारीको नाममा धनगढी एक शिवनगरमा एक कठा एक धुर जग्गा र सो जग्गामा एक पक्की र एक कच्ची घर तथा धनगढी एकमै 12 धुर जग्गा छ। यस्तै भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराको नाममा डडेलधुराको परशुराम तीनमा घर 16 रोपनी 4 आना र परशुराम चारमा 3 रोपनी जग्गा रहेको छ। यस्तै उहाँका बुवा भवान सिंह बोहराको नाममा परशुराम चारमा घर 10 रोपनी 5 आना 2 पैसा जग्गा तथा बाजे गोपी बोहराको नाममा परशुराम तीनमा 1 रोपनी 6 आना जग्गा रहेको छ। मन्त्री बोहराकी श्रीमती मैना देवी बोहराको नाममा अमरगढी तीनमा 1 आना 3 पैसा जग्गा रहेको छ। यस्तै आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले 19,75,00,000 रुपियाँ बैंकिङ ऋण रहेको उल्लेख गर्नुभएको छ। उहाँको काठमाडौँमा 3 ठाउँमा र कैलालीमा 6 ठाउँमा जग्गा रहेको छ। मन्त्री बोहराका नाममा काठमाडौँ 4मा 1,598 वर्गमिटर जग्गा, कैलालीको गोदावरी 2मा 4 रोपनी 10 आना तथा टिकापुर 9मा 2 कठा जग्गा रहेको छ। र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसँग बैतडीको दशरथ चन्द नगरपालिका 5मा 1 रोपनी जग्गा तथा एक घर रहेको छ। आजको नयाँ पत्रिकामा तेजराज भट्टले खबर लेख्नु भएको छ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको 3 महिनाका लागि सार्वजनिक गरेको बजेट खारेज भएका सरकारी कार्यालयबाट स्थानीय स्तरमा खर्च गर्ने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले संघीय सरकारले खारेज गरेका क्षेत्रीय तथा जिल्ला स्थित कार्यालय मार्फत बजेट खर्च गर्ने निर्णय गरेको हो। कर्णाली प्रदेश सरकारले वैशाख 16 गते चालु आर्थिक वर्षको 3 महिनाका लागि 1,02,05,00,000 रुपियाँ बजेट सार्वजनिक गरेको थियो। नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
शैक्षिक स्तर सुधारका लागि सल्यानका सबै स्थानीय सरकारले शिक्षा नीतिका 17 बुँदे घोषणा पत्र जारी गरी सोही अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्लाभरका विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न 3 नगरपालिका र 7 गाउँपालिकाका प्रमुख र सम्बन्धित शिक्षा शाखा प्रमुखहरूले सामूहिक रूपमा सल्यान शैक्षिक घोषणा पत्र जारी गरी प्रतिबद्धता जनाएका हुन्। सामूहिक घोषणा पत्रको 1 नम्बरमा विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा ल्याउने जनाइएको छ। यसै गरी क्रमशः विद्यालयमा पठन पाठन हुने दिन र समय बढाउने, स्थानीय स्तरको सार्वजनिक विधा निर्धारण गर्ने, नियमित विद्यालय सञ्चालन गर्ने, कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीहरूलाई उपचारात्मक कक्षा तथा सिकाइको व्यवस्था गर्ने उल्लेख छ। आजको नयाँ पत्रिकामा खबर छ।
दाङको शान्तिनगरमा 5 दिनदेखि फैलिएको झाडापखलाका बिरामीमा डेंगूको लक्षण देखिएको छ। शान्तिनगर स्वास्थ्य चौकीले उपचारका लागि रिफर गरेका 2 बिरामीमा डेंगूको संक्रमण देखिएको हो। बिरामीमा डेंगूको लक्षण देखिएपछि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले झाडापखला लागेका बिरामीको नमूना बोकेर काठमाडौँ फर्किएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले बिरामीमा डेंगूको लक्षण देखिएको बताउनुभयो। गोपाल शर्माले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा गणतान्त्रिक व्यवस्थाको सबल तथा दुर्बल पक्ष।
11 वर्षदेखिको गणतन्त्रको यात्रा भर्खरै 3 तहको निर्वाचन पश्चात आगत हुँदैछ। यद्यपि यो गणतन्त्रको जनताको चाहना र आवाज 2007 सालको क्रान्तिको सँगसँगै आएको हो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी।
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी 3 तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081-414-007 र 98-482-63-399।
निशुल्क छाला रोग जाँच शिविर 12 मई 2018 आउने 3 शनिबारसम्म रुपढिया बजारको स्टेशन रोड पूजा मेडिकल हलको 2 तला पूजा मेडिकल सेन्टरमा लखनऊका डाक्टर राम मनोहर लोहिया अस्पतालका सेवानिवृत्त सुप्रसिद्ध छाला रोग स्पेसलिस्ट डाक्टर गौरव मूर्ति MBBS MD द्वारा चेक जाँच गरिन्छ। चेक जाँचका लागि नाम लेखाउनुहोस्। छाला रोगको उपचार अत्याधुनिक लेजर मेसिनद्वारा उपचार गरिन्छ। म्यानेजर सोनु मधेसिया र मोनु मधेसिया। सम्पर्क नम्बर इन्डियाका लागि 91-94-51-62-49-30 र नेपालका लागि 98-681-30-40।
यो कृष्ण सार FM
94 MHz कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालमा गणतान्त्रिक व्यवस्था आएको 11 वर्ष भयो। संहिता सहितको गणतान्त्रिक व्यवस्थाको 11 वर्ष यात्राले नेपालको सामाजिक व्यवस्थालाई छुन सक्यो वा सकेन? गणतन्त्रको 11 वर्ष यो यात्राको सबल तथा दुर्बल पक्ष के रह्यो अनि गणतन्त्रको आगामी यात्रालाई सफल बनाउने उपाय के हुन सक्छन् लगायतका विषयमा कुराकानी गर्दै राजनैतिक विश्लेषक तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका क्याम्पस प्रमुख गणेश रेग्मी।
11 वर्षदेखिको गणतन्त्रको यात्रा भर्खरै 3 तहको निर्वाचन पश्चात आगत हुँदैछ। यद्यपि यो गणतन्त्रको जनताको चाहना र आवाज 2007 सालको क्रान्ति सँगसँगै आएको हो र त्यसै बेलामा तत्कालीन महाराजा धीराज त्रिभुवनबाट अब उपरान्त जननिर्वाचित प्रतिनिधिद्वारा संविधान सभाका प्रतिनिधिहरूद्वारा निर्वाचित संविधान सभाबाट बन्ने गणतान्त्रिक संविधान अनुरूप अब शासन सञ्चालन हुनेछ भनेर त्यति बेलै भएको हो। तर विविध राजनीतिक अस्थिरताको कारणले यो प्रक्रिया पूरा हुन सकेन र राजतन्त्रात्मक मुलुककै रूपमा धेरै समयसम्म चल्यो र विभिन्न किसिमका आन्दोलनहरू बीचबीचमा हुँदै आए होइन। 36 सालमा जनमत संग्रह हुन पुग्यो, 46 सालमा आन्दोलन नै भयो, 62-63 आन्दोलन पश्चात फेरि यसले एउटा नयाँ आयाम थप्यो र यो गणतन्त्र घोषणा हुन पुग्यो। तत्पश्चात अब यो 3 चरणको निर्वाचन पछि यसले अब संस्थागत रूपमा अगाडि बढ्ने अवसर आएको।
नेपालको गणतान्त्रिक व्यवस्थाले राजनीतिलाई त छोयो तर सामाजिक व्यवस्थालाई यसले छुन सक्यो कि सकेन?
हो, गणतन्त्र वास्तवमा लोकतन्त्रको एउटा अत्यन्त महत्वपूर्ण राजनीतिक परिचालनको एउटा महत्वपूर्ण यो गणतन्त्र नै हो कि लोकतन्त्र हरेक लोकतन्त्रमा गणतन्त्र नै एउटा प्रजातान्त्रिक प्रतीकको रूपमा गणतन्त्र लिइन्छ। तर यसको सँगसँगैको आयाम के हो भने यो गणतन्त्रले सामाजिक परिवर्तन, आर्थिक परिवर्तन र जनताको आधारभूत आवश्यकता मूलभूत कुराहरूमा के परिवर्तन दिन सक्यो त्यो पाटो पनि ज्यादै महत्वपूर्ण छ। त्यसको परिवर्तनले नै यो गणतन्त्रलाई मलजल राख्छ र मजबुत बनाउँछ।
त्यसो भए नेपालको गणतान्त्रिक व्यवस्थाले राजनीतिक कर्मीलाई मात्रै प्रभावमा पार्न सक्यो अथवा नेपाली जनता पनि यसबाट प्रभावित भए?
यसले सुरुवात अब कहीँ न कहीँबाट हुने नै भयो। एकैचोटि हामीले धेरै आशा गरे जस्तो तुरन्तै छिटै परिवर्तन पनि गर्न सजिलो हुँदैन। तर हाम्रो गन्तव्य चाहिँ आधारभूत रूपमा जनताले के प्रतिफल पायो भन्नेतिर धेरै नै जानु पर्दछ। जनताको परिवर्तन हुन सकेन, जनताले चाहेको सामाजिक आर्थिक सांस्कृतिक यो परिवर्तनहरू हामीले दिन सकेनौ, खास गरेर समुन्नतितिर जनताको क्वालिटी अफ लाइफलाई बढाउन सकिएन भने खालि गणतन्त्रको नारा कोरा नाराले मात्रै जनतालाई सन्तुष्टि दिन सक्दैन।
राजनीतिमा गणतान्त्रिक व्यवस्थाका थुप्रै सबल पक्ष हुँदा हुँदै पनि केही दुर्बल पक्ष पनि होलान् गणेशजी, के छ त्यस्तो दुर्बल पक्ष नेपालको गणतान्त्रिक व्यवस्थाको अभ्यासको देखिएका?
हेर्नुहोस्, यो लोकतान्त्रिक परिपाटीमा या गणतान्त्रिक परिपाटीमा केही कमी कमजोरीहरू अवश्य देखिन्छन्, अस्त व्यस्तता हुनु, केही न केही कमी कमजोरीहरू देखा पर्नु, यो प्रशासनिक फितलोपन देखिनु, होइन, न्यायमा कता कता ढिलासुस्ती देखिनु, यी धेरै कुराहरू यो सँगसँगै देखिन्छन्। तर यसको एउटा मूलभूत विशेषता सँगसँगै यसमा के हुन्छ भने यसले आफूलाई आफ्ना कमी कमजोरीहरूलाई सचिने र करेक्सन गर्ने औजार पनि आफू सँगसँगै हुन्छ, यसैमा हुन्छ, किनभने आवधिक निर्वाचन हुन्छ, त्यसले निर्वाचनबाट पुराना अलोकप्रिय राम्रोसँग सेवा दिन नसक्ने मानिसहरू फिल्टर हुन्छन्, छानिन्छन्, र धेरै संस्थाहरू यस्तो छन् जसले विभिन्न किसिमको अनियमितता, ढिलासुस्ती, भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्षम हुन्छन्। र यो त आफैभित्र यो लोकतान्त्रिक पद्धति सँगसँगै उसले आफूलाई करेक्सन पनि गरेर लिएर जान्छ, त्यसैले गणतन्त्रभित्र यी सबै कुरा सहयोगी इन्स्ट्रुमेन्टको रूपमा रहेको हुन्छन्।
राजतन्त्रलाई विस्थापित गरेर स्थापित भएको नेपालको गणतान्त्रिक व्यवस्थालाई खतरामा पर्ने केही सम्भाव्यताका कुराहरू तपाईँ देख्नुहुन्छ?
होइन, निश्चित रूपमा तपाईँलाई राजतन्त्रको मात्रै कुरा नगर्नु, कुनै पनि शासनतन्त्रले यदि जनताका आधारभूत आवश्यकता र लोकतान्त्रिक मूल्य मान्यता न्याय यसलाई परिपूर्ति गर्न सकेन, त्यो पुरा हुन सकेन भने त्यो शासन व्यवस्था जहिले पनि जनताले त्यसलाई विश्वास गरेर त्यसलाई साथमा लिएर हिँड्छन् भन्ने जरुरी हुँदैन, उनीहरू जनताले फेरि अर्को नयाँ विकल्प खोज्न सक्छन्। लोकतन्त्रले नै यो कुरा जनतालाई दिएको अन्तर्निहित अधिकारभित्रै पर्दछ।
अहिले नै खोलिहाल्नु पर्ने अवस्था त छैन होला नि, होइन गणेशजी?
अहिले अहिले त्यो अवस्था छैन, अहिले काम गर्ने अवस्था छ, अहिले सबै जनताले यो हाम्रा गणतान्त्रिक लोकतान्त्रिक पद्धतिहरू, हाम्रा यो संयन्त्रहरू यिनीहरूलाई क्रियाशील बनाएर जनताको सेवामा अगाडि लिएर अगाडि अग्रसर हुने बेला छ। अब यो यो काम गर्दै जाँदा कति सफलता हाम्रा जनप्रतिनिधिहरूले लिन सक्दछन् र कति हाम्रा संस्थाहरू जुन खडा भएका छन्, स्थानीय हुन्, प्रादेशिक हुन् या सङ्घीय संरचनाका, यी हाम्रा संस्थाहरूले कतिको आफूलाई सक्षमतापूर्वक अगाडि लिएर जान सक्दछन्, यी सबै कुरा यसमा निर्भर रहन्छ।
राजनीतिक विश्लेषक तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका क्याम्पस प्रमुख गणेश रेग्मी र नीरज गौतम। अब अर्को सन्दर्भ, हिजो विभिन्न कार्यक्रम गरी देशभर गणतन्त्र दिवस मनाइएको छ। त्यसक्रममा नेपालगंजमा पनि प्रभात फेरी तथा अन्तर्क्रियाको आयोजना गरियो। जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट शुरू भएको प्रभात फेरी नेपालगंजको विभिन्न भागको परिक्रमा गर्दै पुनः जिल्ला प्रशासन कार्यालयमा रहेको खुल्ला मञ्चमा पुगे सभामा परिणत भएको थियो। सभामा बोल्ने वक्ताहरूले गणतन्त्रको असली कार्यान्वयन जनताको मुहारमा चमक पाए मात्रै देखिने बताउनु भएको छ। यता गणतन्त्र दिवसका अवसरमा हिजै कञ्चनपुर कारागारबाट 10 कैदी बन्दी छुटेका छन्। कारागार कार्यालय कञ्चनपुरका प्रमुख श्यामराज भट्टले 13 जना कैदी बन्दीको नाम केन्द्रीय कारागार विभागमा सिफारिस गरे पनि 10 जना मात्रै रिहा गर्न पत्र आएको बताउनु भएको छ। दैनिक नेपालगंजमा खबर छ।
उच्च अदालतले आदेश दिएको एक वर्षपछि नेपालगंजकी ऐश्वर्या राईले आइतबार आमाको नामबाट नागरिकता पाउनु भएको छ। नेपालगंज उपमहानगरपालिका 12 22 वर्षीय राईले नागरिकताका लागि वर्षौंदेखि कानूनी लडाई लड्दै आउनु भएको हो। राईको नेपालगंजमा 2053 असोज 12 गते जन्म भएको थियो। राईका बुवा रणबहादुरको नागरिकता नबन्दै मृत्यु भएको थियो। कान्तिपुरमा खबर छ।
आगामी मङ्सिरमा पूर्व घोषणा गरिएको 8 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जनसहभागिता पहल थालिएको छ। मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले त्यसका लागि हिजो नेपालगंजका विभिन्न सरकारवालाहरूसँग अन्तर्क्रियात्मक छलफल गर्यो। मङ्सिर 21 गतेदेखि आयोजना हुने पूर्व घोषित 8 राष्ट्रिय खेलकुद आयोजनाको मुख्य केन्द्र घोषित नेपालगंजमा व्यापक जनसहभागिताका लागि खेलकुद विकास समितिले अन्तर्क्रियात्मक छलफल गरेको हो। दैनिक नेपालगंजमा खबर छ।
बर्दियाको बासगढीमा भएको दमौली महिला कप फुटबलको उपाधि सुर्खेतले हात पारेको छ। हिजो भएको फाइनल खेलमा बर्दियालाई शून्यका विरूद्ध 2 गोल अन्तरले पराजित गर्दै सुर्खेतले उपाधि हात पारेको हो। उपाधिसँगै सुर्खेतले ₹50,001 पुरस्कार हात पारेको छ भने उपविजेता बर्दियाले 30,001 नगद सिल्ड र मेडल प्रमाणपत्र प्राप्त गरेका छन्। मिशन टुडेमा खबर छ, पश्चिम डायरीमा नागरिकको जीवनमा गणतान्त्रिक व्यवस्थाले पारेको प्रभाव।
त्यस्तो उपलब्धिमूलक केही पनि छैन, उहिले जस्ताको तस्तै हो। राजनीतिकहरूलाई चाहिँ केही परिवर्तन भयो होला बोल्नलाई।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। जनताकै बलमा राजतन्त्रलाई विस्थापित गरी गणतान्त्रिक व्यवस्थालाई नेपालमा स्थापित गरिएको 11 वर्ष भयो। यो 11 वर्षको गणतन्त्रको यात्रामा नेपाली नागरिकको जीवनमा यसले सकारात्मक प्रभाव पार्न सक्यो वा सकेन, मूलभूत कुरा नै यही नै हो। कुनै पनि शासन व्यवस्था लामो समय जनताबाट तिरस्कृत भइरह्यो भने त्यसले जीवन्तता पाउन पनि सक्दैन। नेपालको गणतान्त्रिक व्यवस्थाका बारेमा नागरिकहरूले कस्तो अनुभूति गरेका छन् त सुनौ आजको नागरिक आवाज।
शारदा साई, केही छैन, के छ, झन अशान्ति, झन विरुद्ध, झन द्वन्द्व, कुटकुट, हिंसा, त्यही बढ्दै गछ। शान्ति हुने ठाउँमा झन् अशान्ति भइरहेछ, के त्यस्तो केही उपलब्धि भइरहेछ? परिवर्तन के हो परिवर्तन भन्ने, अब त्यही हो, झन् अशान्ति भएछ, त्यही हो परिवर्तन।
सुजन शर्मा, अब त्यस्तो उपलब्धि भन्ने अब देख्ने क्रममा छ। अब 3-4 महिना अब सरकारहरू स्थिर हुन लागेको होइन, अब समृद्धितर्फै जाने हो के अरे हुनपर्ने हो, अझसम्म त त्यति साह्रो देखिएको छैन परिवर्तनहरू। अब बाटाघाटाहरू बन्दैछन्, पुलहरू बन्दैछन्, त्यही गरेको अब 10-20% कामहरू देखिरहेको।
मेरो नाम नितु खनाल। खासै केही उपलब्धि त देखेको छैन कि घरमा, अब पढेका केटाकेटी त्यसै डिग्री पढेर त्यसै बसिरहन्, घरमा रोजगारी पाउनु पर्ने, उनीहरूले केही पाउनु पर्ने त्यो पनि छैन। अशान्ति आफू आफूमा लडावती छ, जो अरू जसको छ उही अगाडि बढिरहेछ। अब हुने खाने अलि माथि पोस्टमा गएका मान्छे उनीहरूको चाहिँ ताने छन्, आफ्नै सोर्स पोस्टले अगाडि गरेछन्। अब जस्तोको जस्तै पढेका छन् घरमै बसिरहन्, त्यसै डिग्रीको सर्टिफिकेट लिएर बसिरहन, घरमै त्यो समात्ने मात्रै त होला त, सर्टिफिकेट लिएर घर थन्काउने बस्ने त्यही छ, उपलब्धि केही लागेको छैन के रे।
सरोवर प्रसाई, अब गणतन्त्र नै भनेर त त्यस्तो उपलब्धिमूलक त केही भएको जस्तो लाग्दैन। उही नाममा गणतन्त्र भनेर आएको छ, बाँकी त उही पुरानै त्यस्तो केही फरक जस्तो चाहिँ लाग्दैन भनौँ न। त्यस्तो उपलब्धिमूलक केही पनि छैन, उहिले जस्ताको तस्तै हो। राजनीतिकहरूलाई चाहिँ केही परिवर्तन भयो होला बोल्नलाई।
मेरो नाम लीला पाण्डे। छैन, झन् अशान्ति भएको छ, झै झगडा, चोरी जङ्गारी, लुटपाट झन् धेरै भएको छ, परिवर्तन छैन। पहिला अब अलिकति डर तरास हुन्थ्यो भने अहिले झन् त्यसको ठ्याक्कै उल्टो भएको छ। महिलाहरू त पछाडिको जति 50% भने पनि छैनन्, महिलाहरूलाई 50% छैन, माथिका माथि नै छन्, तलका तल नै छन्। हामीले दुःख गरेर जेनतेन गरेर र हाम्रो सोर्स पनि छैन, त्यही भएर हामी पछिको पछि छौँ, उपलब्धि केही पनि छैन।
लक्ष्मण न्यौपाने, उपलब्धि खै अहिलेसम्म हामीले त केही भेटाएको छैन के, मैले मात्रै होइन कि मेरो हाम्रो सधैँ जनताहरूले पनि केही भेटाएको जस्तो पनि लाग्दैन के मलाई। परिवर्तनहरू अहिलेसम्म कसैले भेटाएको जस्तो पनि लाग्दैन, खै अब पछिपट्टि के हुने अब त्यो अब अहिलेको गणतन्त्र ल्याउनेहरूले जान्नन्। अब त्यो हामीलाई अहिले खास उपलब्धि खै जनतालाई अहिलेसम्म पनि खै अहिलेसम्म केही उपभोग छैन। उहीँ आफै लड्दैछन्, आफै के गर्दैछन्, उतै छन् के र परिवर्तन कहीँ केही बात देखिया छैन, न पत्रिकामा देखिन्छ, न कहीँ देखिन्छ, न कतै देखिन्छ परिवर्तन, त्यही त हो, न रेडियोमा सुनिन्छ।
कर्णाली प्रदेशका जिल्लामा हवाई भाँडादर पुनरावलोकन तथा समायोजन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीका दुर्गम तथा हिमाली जिल्लामा 7 वर्षपछि भाँडादर पुनरावलोकन गरेको हो। अब प्राधिकरणले कर्णाली प्रदेशका दुर्गम हिमाली जिल्लामा नियमित उडान गर्नेछ। कर्णालीका दुर्गम जिल्लामा चार्टर उडान बन्द गर्ने निर्णयसँगै प्राधिकरणले भाँडादर समेत समायोजन गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडानमा भने 35% भाँडा वृद्धि गरेको छ। डोल्पाबाट नेपालगंजका लागि यसअघि चार्टर भाँडादर 3,815 रूपियाँ थियो, अब बढेर 5,100 पुगेको जुफाल विमानस्थल कार्यालयले जानकारी दिएको छ। रामचन्द्र न्यौपानेले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
श्रीमानको कुटाइले गम्भीर घाइते भएकी बर्दिया बाँसगढी 7 भवनपुरकी 33 वर्षीय छोटकनी यादवको सोमबार राति मृत्यु भएको छ। साता अघि घाइते यादवलाई उपचारका लागि कोहलपुर स्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। प्रहरी उपरीक्षक जनकराज भट्टराईले छोटकनीको उपचारका क्रममा मृत्यु भएको बताउनुभयो। कुटपिटमा संलग्न उहाँका श्रीमान दशरथको खोजी भइरहेको उहाँले बताउनुभयो। कान्तिपुरमा खबर छ।
नेपालगंजको सुर्खेत रोडमा रहेको अम्बे फर्निसिङ गार्डेनमा मंगलबार राति चोरी भएको छ। फर्निचरका सामानको विक्रेता अम्बे फर्निसिङको सटरको ताला फोडेर चोरी भएको सञ्चालक पंकज श्रेष्ठले जानकारी दिनुभएको छ। पसलबाट ल्यापटप 2 एउटा डीएसएल क्यामेरा, केही नगद र धनमाल समेत गरी 2,00,000 बराबरको चोरी भएको श्रेष्ठले जानकारी दिनुभएको छ। दैनिक नेपालगंजमा खबर छ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 2 साबिकको सीतापुर गाविसलाई आर्थिक वर्ष 2075-76 भित्र बालमैत्री ओडा घोषणा गर्ने एक कार्यक्रमका सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका छन्। खजुरा गाउँपालिका वडा नम्बर 2 सहयोगमा बाँसद्वारा सञ्चालित कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। मिशन टुडेमा खबर छ।
रुकुम जिल्लामा हिजोदेखि यो सिजनको यार्सा संकलन खुला गरिएको छ। यार्सा सिजन व्यवस्थापन समितिले हिजो मध्याह बोके खोलेको हो। अहिले जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको उच्च भेगमा 3,000 जति सर्वसाधारण यार्सा संकलनमा जुटेका छन्। हरि गौतमले कान्तिपुरमा खबर लेख्नु भएको छ।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
संघीय सरकारको बजेटमा प्रदेश 5 लागि करिब 15 अर्ब बजेट प्रस्तुत। नेपालगंज विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा स्तर उन्नति गरिने।
प्रदेश 7 मन्त्रीको सम्पत्ति सार्वजनिक, सम्पत्ति श्रीमती र परिवारका नाममा कर्णाली प्रदेश सरकारले खारेज भएका कार्यालयबाट बजेट खर्च गर्ने।
शैक्षिक गुणस्तर सुधार गर्न सल्यानमा सरकारवालाहरूको साझा प्रतिबद्धता। दाङको शान्तिनगरमा फैलिएको झाडा पखालाका बिरामीमा डेंगूको लक्षण।
र नेपालगंजमा हुने 8 राष्ट्रिय खेलकुदका लागि जनसहभागिता जुटाउन पहल सुरु। बर्दियाको बाँसगढीमा सम्पन्न दमौली महिला कपको उपाधि सुर्खेतलाई। अवस्त प्राविधिक सहयोगी देवसँगै सृजना र म सावित्री विदा हुन्छौ। आज जेठ 16 गते बुधबार, मे 30 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बीट न्यूज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो